उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका 22 एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामीले केही सातादेखि पावल्लो कोहेल्लोको उपन्यास 11 मिनट्स सुनिरहेका छौं। विनिता पौडेलद्वारा नेपालीमा अनुवादित 11 मिनट्सको 10 तथा अन्तिम श्रृंखला अब सुनौ अच्युत घिमिरेको आवाजमा।
यस्ता कुराहरू तिमी आफूसँगै चियानमा पुग्छन्। उनले आफैसँग भनिन्, यौन सुदूर विगतको चिज भइसकेको भए पनि उनको जीवनको एकमात्र पुरुष श्रीमान मात्र थियो। ऊ एउटा अति राम्रो इमान्दार, उदार र मिजासिरो साथी थियो। उसले आफ्नो परिवार र आफूसँग काम गर्ने सबैलाई खुसी राख्न सङ्घर्ष गरेको थियो। सबै आइमाईले सपना देख्ने खालको आदर्श पुरुष थियो। त्यसैले एक दिन अर्को मानिससँग सुतेको सम्झँदा अति नराम्रो लागेर आउँथ्यो। उनीहरू कसरी भेट भएका थिए भनेर उनले सम्झिन्। उनी एउटा सानो पहाड़ी सहर डेभोसबाट फर्किँदै थिइन्। त्यतिखेर सबै रेल सेवाहरू एउटा हिमपहिरोले रोकिएका थिए। उनले कोही चिन्तित नहोस् भनेर घरमा फोन गरिन्, केही पत्रिकाहरू किनिन् र स्टेशनको लामो पर्खाईको तयारी गरिन्। त्यति नै बेला रुक्साक र स्लिपिङ ब्यागसहित आफू नजिकै बसिरहेको मानिस उनले देखिन्। उसको खैरो कपाल र घामले डढेको छाला थियो। स्टेशनमा हुनेमध्ये रेल सेवा बन्द भएकोमा कति पनि चिन्तित नभएको ऊ मात्र एक व्यक्ति थियो। ऊ मुस्कुराइरहेको थियो र कसैसँग गफ गर्नका लागि वरिपरि हेरिरहेको थियो। हिडीले एउटा पत्रिका खोलिन्, तर आहा, जीवनको मिठो रहस्य उनका आँखा उसका आँखासँग जुदे। उनले उसलाई आफू नजिक आउनबाट रोक्न छिट्टै आफ्ना आँखा अन्तै मोड्न पनि भ्याइनन्। आफूले एउटा महत्वपूर्ण लेख पढ्न आवश्यक भएको भनेर विनम्रतापूर्वक भन्नु अघि नै ऊ गफ गर्न थालिसकेको थियो। उसले आफू एउटा लेखक भएको र डेभोसबाट एउटा मिटिङमा भाग लिएर फर्कँदै गरेको बतायो। जेनेभा ढिलो पुग्दा उसको घर जाने हवाईजहाज छुटिसकेको हुन्थ्यो। उनीहरू जेनेभामा पुगेपछि उनले उसका निम्ति एउटा होटल खोज्न सहयोग गर्ने थिइन् त। हिडीले उसलाई हेरिरहेकी थिइन्। कसरी कोही मान्छे हवाईजहाज छुटाएकोमा र सबै ठिकठाक नहुन्जेल रेल स्टेशनमा बिहा आरामदायी तरिकाले पर्खनुपर्दा त्यति खुसी हुन सक्छ? त्यो मानिसले उनीसँग पुरानो मित्र झैँ गफ गर्यो। उसले आफ्ना यात्राहरू, साहित्य सृजनाका रहस्यहरू र आफ्ना जीवनकालमा आफूले चिनेका र प्रेम गरेका आइमाईहरूबारे बतायो। हिडीले टाउको मात्र हल्लाइन् र उसलाई गफ गर्न दिइन्। अकस्मात उनी रेल कहिले नआइपुगोस् भनेर आशा गर्न लागिन्। बातचित औधी रमाइलो भइरहेको थियो। आफूले यसअघि कथामा मात्र भेटेका चिजहरू उनी अहिले पत्ता लगाउँदै थिइन्। उनले उसलाई फेरि नभेट्ने भएकीले साहस बटुलेर उनलाई चाहन लागेको विषयवस्तुका बारेमा सोधिन्। उनको वैवाहिक जीवन ठिक चरणबाट गुज्रिरहेको थियो र श्रीमानले उनको धेरै समय लिइरहेका थिए। हिडी उसलाई खुसी पार्न के गर्न सकिन्छ भनेर जान्न चाहन्थिन्। त्यो मानिसले उनलाई सुझावहरू दियो, एउटा कथा भन्यो, तर उनका श्रीमानका बारेमा बोल्न त्यति राम्रो मानिन्न। तपाईँ रमाइली महिला हुनुहुन्छ, उसले भन्यो। वर्षौंसम्म कसैले पनि उनलाई त्यसो भनेको थिएन। हिडीलाई कस्तो प्रतिक्रिया व्यक्त गर्ने भन्ने थाहा थिएन। उसले उनको अप्ठ्यारोलाई बुझ्यो र तुरुन्तै बरु भूमिहरू, पहाड़हरू, ध्वस्त भएका सहरहरू, घुम्टोले अनुहार छोप्ने महिलाहरू, योद्धाहरू, समुद्री डाकाहरू र बुद्धिमान मानिसहरूबारे बातचित गर्न लाग्यो। रेल आइपुग्यो। उनीहरू सँगसँगै बसे। उनी अब एउटी विवाहित महिला रहेनन्, जो तालको दृश्य देखिने काठको घरमा बसेर बाहिर हेर्थिन् र जसले 3 बालबच्चा हुर्काउनुपर्ने थियो। उनी त जेनेभामा पहिलोचोटि आइपुगेकी एउटी साहसिक यात्री थिइन्। उनले पहाड़हरू र खोलाहरू हेरिन्। आफूसँग सुत्न चाहने लोग्ने मानिसको छेउमा बस्दा उनी खुसी अनुभव गरिन्। उनलाई प्रभाव पार्न उसके जति गरिरहेको थियो। उनले अरू कति पुरुषहरूले आफूप्रति त्यस्तो धारणा राखेका होलान् भनेर कल्पना गरिन्, तर तिनीहरूलाई उत्साहित पार्ने सानो संकेत पनि उनले दिएकी थिएनन्। तथापि त्यस बिहान संसार बदलिएको थियो। उनी 38 वर्षकी युवती भएकी थिइन्। उनलाई फकाउने त्यो मानिसको प्रयत्नले दङ्ग परेकी थिइन्। यो संसारमा पहिलोचोटि पाएको सर्वश्रेष्ठ अनुभव थियो। उनको जीवनको कलिलो शरदमा जतिखेर उनले आफूलाई चाहिने सबै थोक पाएकी थिइन्, त्यो मानिस रेल स्टेशनमा भेटिएको थियो र उनीसँग अनुमति नै नमागी सरासर उनको जीवनमा प्रवेश गरेको थियो। उनीहरू जेनेभामा ओर्लेर उनले उसलाई एउटा होटल देखाइन्। होटल सस्तो थियो किनभने उसले आफू त्यही बिहान जेनेभाबाट हिँडिसक्नुपर्ने र अति महँगो स्विजरल्याण्डमा अर्को रात बिताउन पुग्ने पैसा नभएको बताएको थियो। उसले उनलाई पनि सँगै कोठामा जान र सबै थोक ठिकठाक छ छैन भनेर हेर्न भन्यो। त्यहाँ गएपछि के अपेक्षा हुन्छ भन्ने हिडीलाई थाहा थियो, तर उनले पनि प्रस्ताव स्वीकारिन्। उनीहरूले ढोका बन्द गरे, एकअर्कालाई सबै थोक बिर्सेर चुम्बन गर्न लागे। उसले उनका लुगाहरू खोल्यो। त्यसपछि उसलाई त महिलाको शरीरका बारे सम्पूर्ण कुरा थाहा थियो, किनकि उसले धेरै महिलाको पीडा र निराशाहरूलाई बुझेको थियो। उनीहरूले दिउँसोभरि सम्भोग गरे। साँझ परेपछि मात्र त्यसको आकर्षण घट्यो। त्यसपछि उनले भन्न नहुने कुरा उसँग भनिन्, म घर जानै पर्छ, मेरा श्रीमान मेरो प्रतीक्षामा छन्। उसले एउटा चुरोट सल्कायो। उनीहरू दुवैजना एकछिन चुपचाप बसे, कसैले पनि गुडबाई भनेन। हिँडी उठिन् र पछाडि नहेरी हिँडिन्। उनलाई के थाहा थियो भने उनीहरूले जे भने पनि उनीहरूले बोल्ने कुनै शब्द वा पदावलीले केही अर्थ राख्दैनथ्यो। उनले फेरि कहिल्यै उसलाई भेट्ने थिएनन्। तर उनको निराशाको शरदका केही घण्टाका लागि उनी एउटी इमान्दार श्रीमती, गृहिणी, प्यारी आमा, उदाहरणीय कर्मचारी र निरन्तरताको साथी बन्न बन्द गरेकी थिइन्। उनी मात्र एउटी आइमाईको भूमिकामा फर्केकी थिए। केही दिनसम्म उनको श्रीमानले उनी भिन्न देखेकी बताइरहेको थियो। उनी उसका अनुसार या त खुसी या त दुःखी देखेकी थिइन्। तर उसले गाँठी कुरा के हो पत्ता लगाउन सकेन। एक हप्तापछि सबै कुरा सामान्य भयो। धिक्कार, मैले यो कुरा ती तरुणीलाई भनिनँ, उनले सोचिन्। तर उनले बुझ्ने हिम्मत गरिनन्। उनी अझै एउटा यस्तो संसारमा बस्छिन् जसमा मानिसहरू एकअर्काप्रति इमान्दार हुन्छन् र सधैँभरि प्रेमका कसमहरू खाइन्छन्। मारियाको डायरीबाट त्यस रात उसले ढोका खोल्दा र दुईवटा सुटकेस बोकेर त्यहाँ उभिँदा के सोच्यो होला मलाई थाहा छैन। चिन्ता नगर, मैले भने, म भित्र आउँदिनँ, बरु खाना खान जाने हो। ऊ केही बोलेन, मात्र मेरो झोला झाम्टा थन्क्याउन सहयोग गर्यो। त्यसपछि के गर्न लाग्यो कि भनेर नसोधी बरु तिमीलाई भेट्दा कति रमाइलो लागेको छ नभनी उसले मलाई अँगालो मार्यो र मलाई चुम्बन गर्न लाग्यो। त्यसपछि मेरो सम्पूर्ण शरीर उसले सुमसुमाउन लाग्यो, मानव ऊ उसकै लागि लामो समयसम्म पर्खिरहेको थियो। र यतिखेर उसलाई अब यस्तो क्षण कहिले नआउने डर लागेको थियो। उसले मेरो ज्याकेट र लुगा खोलिदियो, नाङ्गो बनायो अनि कुनै तयारी बिना के गर्दा राम्रो र के गर्दा नराम्रो हुन्छ भन्ने समय नै नदिई अगाडिको ढोकाबाट चिसो सिरोटले हिर्काइरहेको बेला हामीले हलमै सम्भव गर्यौँ। मैले उसलाई यसो गर्न रोक भनेर भनौँ कि जस्तो सोचेँ, ताकि हामी अहिले सजिलो ठाउँमा जान सक्थ्यौँ अनि हाम्रो यौन प्यासको विशाल संसारको अन्वेषण गर्न सक्थ्यौँ। तर ठिक त्यसै बेला उसले मलाई सम्भोग गरोस् भन्ने चाहना भयो, किनकि ऊ मैले कहिले पनि बसमा नराखेको र फेरि कहिले बसमा राख्न नसक्ने मानिस थियो। त्यही कारणले मेरो सम्पूर्ण शक्ति लगाएर म उसलाई प्रेम गर्न सक्थेँ र कम्तीमा एक रातका लागि भए पनि मैले यसअघि कहिले प्राप्त नगरेको र सम्भवतः भविष्यमा पनि प्राप्त नगर्ने कुरा पाए। उसको र मेरो भुइँमै समागम भयो र मलाई त्यो पीडाले केही असर गरेन। बरु मलाई त्यसो गरेको मन पर्यो, किनभने म उसको भएको र उसले अनुमति माग्न नपर्ने स्पष्ट बुझेको थियो। मैले उसलाई केही सिकाउन आवश्यक थिएन वा अरू आइमै भन्दा बढी संवेदनशील र कामुक छु भनेर प्रमाणित गर्न पनि आवश्यक थिएन। मेरो काम हुन्छ भन्ने मात्र थियो, तिमीलाई स्वागत छ, मैले पनि यही पर्खिरहेको थिएँ भन्ने मात्र थियो। हामी बीच आफैले सृजना गरेका सम्पूर्ण नियमहरूको उसले पूर्ण व्यवस्था गरेकोमा र हामी हाम्रा पुरुष र महिलाका भित्री आकांक्षाबाट मात्र निर्देशित हुनुपर्छ भन्ने उसको भावनासँग म खुसी थिएँ। हामी एकदम परम्परागत आसनमा थियौँ र यसै गरी नै बसिरहेका थियौँ। मात्र प्रत्येक सेकेन्ड सम्झिने आशमा आँखा खुला राखेकी मैले उसको परिवर्तन भइरहेको मुहार, उसले मेरो कपाल समातेको हात, उसले मुखले मलाई टोकिरहेको मैले देखिरहेको थिएँ। कुनै सुरुवातमा गरिने कुराहरू गरिएको थिएन, कुनै मायालु अङ्कमालहरू भएनन्, कुनै तयारी, कुनै जटिलता थिएन र त्यसरी नै चल्दै मात्र रह्यो। मलाई आनन्द आएको छैन भनेर उसले सोधेन, किनकि उसलाई हाम्रा आत्माहरूले त्यस समयमा त्यसरी मात्र भलाकुसारी गर्न सक्छन् भन्ने थाहा थियो। यसै क्रममा गति बढ्यो र मैले 11 मिनट अन्त्य हुनै लागेको थाहा पाएँ। तर साह्रै रमाइलो भएकोले त्यो क्षण सधैँभरि टिके हुन्थ्यो भन्ने चाहना मेरो थियो। कति रमाइलो, कसैको बसमा पर्नु तर कसैलाई आफ्नो बसमा नराख्नु। हाम्रो आँखाहरू पूरा समय खुलै थिए, तर एकपटक हामीले स्पष्टसँग नदेखेको मैले थाहा पाएँ। त्यस वखत म महान माता, ब्रह्माण्ड प्रेमिका, प्राचीन कर्मकाण्ड कि पवित्र वेश्या, जुन कुरा उसले आगो नजिक बसेर वाइन पिउँदा बताएको थियो त्यही भएकी थिएँ। उसकाली त हुनै लागेको मैले देखेँ, उसले मेरा पाखुरा समातेको थियो। त्यस उसका चालहरूको वेग बढ्दै गयो र त्यति नै बेला उचित चाहेको थियो। ऊ आनन्दले कराएको होइन, उसले दाँत टेको होइन, ऊ चिच्चाएको थियो। ऊ बेसरी चिच्चायो, ऊ जङ्गली जनावर चाहिँ गर्जियो। छिमेकीहरूले पुलिस बोलाउलान् कि भन्ने डर मलाई लाग्यो, तर त्यसको वास्ता भएन। मैले असीम आनन्दको अनुभूति गरेँ, किनकि समयको सुरुदेखि त्यस्तो भएको थियो। प्रथम पुरुषले प्रथम महिलालाई भेट्दा र प्रथमचोटि सम्भोग गर्दा सायद यस्तै भएको थियो, उनीहरू चिच्चाएका थिए। त्यसपछि उसको शरीर लल्याकलुलुक भएर मेरो शरीरमाथि खस्यो। त्यसपछि हामी कति समयसम्म त्यसरी बस्यौँ भन्ने मलाई थाहा छैन, तर हामीले एकअर्कालाई अँगालो मारेका थियौँ। मैले उसको कपाल मुसारेको थिएँ। उसको छिटो छिटो ढुकढुक गरिरहेको मुटु बिस्तारै सामान्य गतिमा फर्केको थियो। उसले आफ्ना हातहरू मेरा हातमाथि तलमाथि गर्दै थियो। त्यसैले गर्दा मेरा जिउका रौँहरू काँडा जस्तै ठडिएका थिए। एउटा व्यवहारिक कुरा उसको दिमागमा आएको हुनुपर्छ, उसको वजन मेरो शरीरमाथि, किनकि ऊ पल्टियो, मेरो हात समात्यो र हामीले सुतेर सिलिङ र बत्ती हेरिरह्यौँ। गुड इभिनिङ मैले भने। उसले मलाई उतिर तानेर मेरो टाउको उसको छातीमा टाँस्यो। लामो समयसम्म उसले मलाई सुमसुमाई मात्र रह्यो र त्यसपछि भन्यो गुड इभिनिङ। छिमेकीहरूले सबै कुरा सुनेको हुनुपर्छ के भन्ने थाहा नभएर मैले भने, किनकि त्यतिखेर म तिमीलाई प्रेम गर्छु भन्नुको कुनै अर्थ थिएन। उसलाई त्यो कुरा पहिले नै थाहा थियो र मलाई पनि। डोकाबाट अति चिसो हावा आएको छ, उसले भन्यो, तर ऊ ठिकै छ मात्र भन्न चाहन्थ्यो। भान्सामा जाउँ। हामी उठ्यौँ र भान्सातर्फ लाग्यौँ। त्यसपछि उसले सुटकेसबारे सोध्ने हिम्मत गर्यो। म भोलि दिउँसो ब्राजिल फर्काउँदैछु। एउटा पुरुष कतिखेर आफ्नो लागि महत्त्वपूर्ण हुन्छ भनेर महिलालाई थाहा हुन्छ कि पुरुषहरूले त्यस्तो थाहा पाउन सक्छन्। वा मैले भन्नुपर्छ म तिमीलाई प्रेम गर्छु, म तिमीसँग यहीँ बस्न चाहन्छु, मलाई यहीँ बस भन, नजाऊ। हो, उसले मसँग त्यस्तो भन्न सक्छु भन्ने बुझेको थियो। मैले जानुपर्छ, मैले एउटा प्रतिज्ञा गरेकी छु। किनकि यदि मैले त्यसो नगरे सधैँ मबाट यौनानन्द प्राप्त गरिरहन्छु भन्ने उसले सोच्न सक्थ्यो, तर त्यस्तो सोचाइ गलत थियो। उसँग जे भयो त्यो त सुदूर राष्ट्रको भित्री भागबाट आएकी एउटी जवान आइमाईको सपनाको एक भाग थियो, जो ठूलो सहरमा जान्छन् तर साह्रै ठूलो होइन। सबै किसिमका अप्ठ्याराहरू सामना गर्छिन् तर आफूलाई प्रेम गर्ने मानिस भेटाउँछिन्। मैले गुज्रनु परेको अप्ठ्यारो समयको यो नै खुसियालीपूर्ण अन्त्य थियो। जब जब म मेरो युरोपको जीवन सम्झिन्थेँ, मसँग भावपूर्ण रूपमा मानिसको कथामा पुगेर त्यसको अन्त्य गर्थेँ। म आत्मासम्म पुगेकीले ऊ सधैँभरि मेरै हुन्थ्यो। राल्फ, म तिमीलाई कति प्रेम गर्छु भन्ने तिमीलाई पत्तो छैन। मलाई लाग्छ सायद हामीले हाम्रो सपनाको मानिसलाई देख्दा हामी पहिलोपटक नै प्रेममा पर्छौँ। त्यसवखत हाम्रो तर्कल हामीलाई त्यसो नगर्न भनिरहेको हुनसक्छ र हामी प्रेम भावनाको विरुद्ध लड्न सक्छौँ, तर हामीलाई त्यो लडाइँ जितिन्न भन्ने थाहा हुन्छ। अन्त्यमा त्यस्तो बिन्दु आउँछ जब हामी आफैलाई हाम्रा भावनाहरूले पराजित हुन दिन्छौँ। हो, म तिमीलाई माया गर्छु, धेरै माया गर्छु। मैले यसअघि कुनै पुरुषलाई नगरे जस्तो माया गर्छु। त्यही कारणले म यस ठाउँलाई छोड्दैछु, किनकि म बसेँ भने सपना यथार्थमा परिणत हुन सक्छ। बसमा राख्ने र तिम्रो जीवनलाई मेरै जीवन बनाउने लोभ जाग्न सक्छ। छोटोमा प्रेमलाई दासत्वमा परिणत गर्ने सबै कुराहरू सक्रिय हुन लाग्छन्। यसलाई यस्तै छोड्नु सर्वोत्तम हुन्छ। एउटा सपनाका रूपमै एउटा देशबाट वा जीवनबाट के लैजाने भन्नेमा हामी सचेत हुनुपर्छ। तिमी स्खलित भएनौ, उसले सोध्यो। यसो भन्नुको कारण विषय परिवर्तन गर्नु वा वास्तविक अवस्थाको बारेमा हुन सक्ने छलफल टार्नु थियो। ऊ मलाई गुमाउनु पर्नेमा भयभीत थियो र मेरो मन परिवर्तन गर्न पूरा एक रात छ भनेर सोचिरहेको थियो। अह, म स्खलित भएन, तर मलाई यति धेरै आनन्द आइरहेको थियो। तर तिमी स्खलित पनि भए कि भए अझ राम्रो हुने थियो। तिमीलाई खुसी पार्न म त्यस्तो बहाना गर्न सक्थेँ, तर तिमी त्यसका लागि योग्य छैनौ। राल्फहार्ट, तिमीलाई पुरुष भनेर अति सुन्दर, अति उच्चतम अर्थमा भन्नुपर्छ। तिमीले मलाई भर्थेक गरेका छौ र सहयोगी छौ। तिमीले मलाई पनि तिम्रा निम्ति भर्थेक र सहयोग गर्ने अवसर दिएका छौ। त्यसो गर्दा दुवै पक्षमा कुनै हिंता बोध थिएन। स्खलित हुनु राम्रो हुन्थ्यो, तर म हुन सकिनँ। तर मलाई चिसो भुइँ, तिम्रो न्यानो शरीर, तिमी मेरो शरीरभित्र प्रवेश गर्दाको शक्ति मन पर्यो। म आज मेरा पुस्तकालयका किताबहरू फिर्ता गर्न गएँ। पुस्तकालयकी सञ्चालिकाले मैले आफ्नो सङ्गीसँग यौनका बारे गफ गर्छु गर्दिनँ भनेर सोधिन्। मलाई कुन सङ्गी भनेर सोध्नु लाग्यो, कस्तो किसिमको यौन भनेर तिमीले भनेको, तर उनलाई त्यस्तो सोध्नु आवश्यक थिएन। उनी जहिले पनि मसँग सुमधुर रहिन्। जेनेभा आएदेखि मैले वास्तवमै दुईवटा मात्र सङ्गी भेटेकी छु। तीमध्ये एउटाले मेरो सबैभन्दा नराम्रो पक्षलाई भ्युजायो, किनकि मैले उसलाई त्यसो गर्न दिएँ, त्यसो गर्न अनुनय गरेँ। अर्को भनेको तिमी नै हो जसले मलाई संसारकै अङ्ग हुँ भन्ने अनुभूति गरायो। म तिमीलाई मेरो शरीरको कुन ठाउँमा स्पर्श गर्ने, कति शक्ति प्रयोग गर्ने, कति समयसम्म भनेर सिकाउन सक्ने हुन चाहन्थे, र तिमीले यसलाई आलोचनाका रूपमा लिँदैनौ भन्ने मलाई थाहा छ। बरु यसलाई हाम्रो आत्मबीच सम्पर्क बढाउने वैकल्पिक उपायका रूपमा लिने थियो। प्रेमको कला चित्रकला जस्तै छ, यसमा पनि तरिका, धैर्यता र जोडीको संयुक्त अभ्यास आवश्यक छ। यसमा पनि निडरता र मानिसले सामान्यतया भन्ने गरेको सम्भोग कुराबाट पर पुग्ने साहस आवश्यक छ। म भित्रका शिक्षक फर्किएको थियो, तर मलाई त्यो मन परेको थिएन। तर परिस्थितिलाई कसरी नियन्त्रण गर्ने भन्ने थाहा थियो। मसँग सहमत हुनुको सट्टा आधा घण्टाभन्दा कम समयमा उसले तेस्रो चुरोट सल्कायो र भन्यो, पहिलो कुरा, तिमी यस रात यहीँ बस्नुपर्छ। यो एउटा अनुरोध थिएन, आदेश थियो। दोस्रो कुरा, हामी फेरि सम्भोग गर्दैछौँ तर कम तनाव र बढी प्यासका साथ। र अन्त्यमा म तिमीले पुरुषलाई अझ राम्रो हुनुपर्छ भन्ने चाहन्छु। जा पुरुषलाई राम्रोसँग बुझ्ने म प्रत्येक रात तिनीहरूसँग बिताउँथेँ. गोराहरू, कालाहरू, एसियन यहुदीहरू, मुस्लिमहरू, क्याथोलिक बौद्ध मार्गीहरू. रालफाटलाई त्यो थाहा थिएन. मैले हलुका महसुस गरेँ. म बातचित एउटा छलफलमा परिणत हुन लागेकोमा धेरै खुसी थिएँ. एकपटक मैले ईश्वरसँग क्षमा माग्ने र प्रतीक्षा उल्लङ्घन गर्ने पनि सोचेँ, तर यथार्थ फर्कियो. मेरो सपनालाई अखण्ड राख्न र नियतिको पासोमा नपर्न भन्दै हो पुरुषलाई अझ राम्ररी बुझ्न रालफाटले फेरि भन्यो. मेरो अनुहारमा शङ्कालु भाव देखेर, तिमी महिलाको यौनका बारे कुरा गर्छौ, तिम्रो शरीरमा मैले के गर्ने भनेर सहयोग गर्छौ, धैर्य हुन समय लिन भन्छौ, म त्यसमा सहमत छु. तर मेरो मनमा के कुरा आयो भने कम्तीमा समयका मामलामा हामी फरक छौं, त्यसको बारेमा तिमीले ईश्वरसँग गुनासो गर्नुपर्छ. जब हाम्रो भेट भयो मैले तिमीसँग यौनका बारेमा सिकाउन आग्रह गरेँ, किनकि मेरा सम्पूर्ण यौन आकांक्षाहरू नष्ट भएका थिए, किनकि एउटा निश्चित उमेरपछि मेरा सम्पूर्ण यौन सम्पर्कहरू पट्यारिलो र दिक्कलाग्दो गरी टुङ्गिए, किनकि मलाई माया गर्ने आइमाईलाई उनीहरूले मलाई दिने जत्तिकै आनन्दको दिन कति गाह्रो हुन्छ भन्ने महसुस गरेँ. मलाई माया गर्ने आइमाई भनेको मलाई मन परेन, तर मैले व्यवस्था गरेको बहाना गरेँ र एउटा चुरोट सल्काएँ. मसँग सोध्ने साहस भएन तिम्रो शरीर देखाऊ भनेर, तर जब हाम्रो भेट भयो मैले तिम्रो ज्योति देखेर तिमीलाई तुरुन्तै गरेँ मैले भने. र मैले यो पनि सोचेँ कि मेरो जीवनको यस चरणमा आफैसँग र मेरो साथमा मैले चाहेको महिलासँग इमान्दार भन्दा केही गुमाउनु छैन. चुरोट स्वादिलो थियो. मैले उसँग अलिकति वाइन माग्न आँटेकी थिएँ, तर बातचितको विषयक्रमलाई भङ्ग गर्न चाहिँ. मानिसले किन यौनका बारेमा मात्र सोचेका होलान् तिमीले मसँग गरे जस्तो गर्न र मलाई कस्तो लाग्छ भनेर पत्ता लगाउन छोडेर. हामी यौनका बारेमा मात्र सोच्छौँ भनेर कसले भन्यो? हामी त यौन हाम्रो लागि महत्त्वपूर्ण छ भनेर आफूलाई बुझाउन वर्षौँ खर्चाउँछौँ. हामी प्रेमका बारेमा बेस्या वा कुमारीबाट सिक्छौँ. हामी सुन्न चाहने जोसुकैलाई आफ्नो कथा सुनाउँछौँ. जब हामी बुढो हुन्छौँ हामी अति तरुणी प्रेमिकासँग फिर गर्छौं. यसो गर्नुको उद्देश्य आइमाईले हामीबाट गरेका अपेक्षा ठिक प्रमाणित गर्नु हो. तर तिमीलाई यो थाहा छ, तिमीले भनेको वास्तवमा साँचो छैन. हामी केही बुझ्दैनौ. हामीलाई सम्भोग र स्खलन एउटै कुरा हुन् जस्तो लाग्छ. तिमीले होइनन् भन्यौ. हामी सिक्दैनौ किनभने आफ्नै आइमाईसँग केही भन्ने हिम्मत नै हामीमा छैन. जस्तै तिम्रो शरीर देखाऊ. हामी सिक्दैनौ किनभने हाम्री महिलाले कहिले पनि हामीलाई मलाई यसो गर्दा मनपर्छ भनेर भन्दिनन्. हामी हाम्रा प्राचीन प्रजनन प्यासमा बाँधिएका छौँ र त्यतिमै सीमित छौँ. निरर्थक देखिने भए पनि एउटा पुरुषलाई यौनभन्दा के बढी महत्त्वपूर्ण छ भन्ने तिमीलाई थाहा छ. त्यो पैसा वा शक्ति हुनुपर्छ, तर मैले केही भनिनँ. खेल, किनकि एउटा पुरुषले अर्को पुरुषको शरीर बुझेको हुन्छ. हामी खेललाई एकअर्कालाई बुझ्ने दुईवटा शरीर बीचको वार्तालाप भनेर बुझ्छौँ. तिमी पागल हौ होला, तर कुरो अर्थपूर्ण छ. तिमीले सँगै सुतेका मानिसहरूका अनुभूति कस्ता होलान् भनेर सोच्न छोडेकी छौ? अँ छु. तिनीहरू सबै असुरक्षित महसुस गर्थे, तिनीहरू सबै डराउने गर्थे. मारियाले जवाफ दिए. डराउनुभन्दा पनि नराम्रो तिनीहरू खतरामा थिए. आफू के गर्दैछु भन्ने उनीहरूलाई थाहा हुँदैन थियो. समाज, साथी र आइमाईले महत्त्वपूर्ण भनेको कुरा मात्र उनीहरूलाई थाहा हुन्थ्यो. सम्भोग यो जीवनको आधार हो, विज्ञापनहरूमा भनिने गर्छ. अरू मानिसहरू र चलचित्रले पनि यसै भन्छन्, तर उनीहरूले के भनेको भनेर कसैले थाहा पाएको हुँदैन. हाम्रो नैसर्गिक स्वभाव हामीभन्दा बलियो हुन्छ, त्यसैले उनीहरूलाई के मात्र थाहा हुन्छ भने सम्भोग गरिनुपर्छ. गाँठी कुरा यति मात्र हो.
हामी अहिले उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकमा पावल्लो कोहेल्लोको उपन्यास 11 मिनट्स सुनिरहेका छौं. उपन्यासको बाँकी अंश केही बेरमा वाचन हुनेछ. उज्यालो सुन्दै गर्नुहोला. कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, बर्दिवासको रेडियो दर्पण, सिन्धुलीको रेडियो सहारा, रामेछापको रेडियो तीनलाल, दोलखाको कालिन्चोक एफएम, वीरगंजको नारायणी एफएम, हेटौडा एफएम, रेडियो चितवनमा पनि सुनिरहनु भएको छ. त्यसै गरी नुवाकोट एफएम, फलेबासको रेडियो पर्वत, पोखराको रेडियो तरंगमा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ. रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, रूकुमको रेडियो सिस्ने, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी र जुम्लाको रेडियो कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ. श्रुति सम्वेकको आजको श्रृंखलामा हामी पावल्लो कोहेल्लोको उपन्यास 11 मिनट्स सुनिरहेका छौं. उपन्यासको वाक्यांश अब सुनौं.
उनीहरूले के भनेको भनेर कसैलाई थाहा पाएको हुँदैन। हाम्रो नैसर्गिक स्वभाव हामीभन्दा बलियो हुन्छ, त्यसैले उनीहरूलाई के मात्र हुन्छ थाहा हुन्छ भने सम्भोग गरिनुपर्छ। गाठी कुरा त्यही हो। पुग्यो, आफूलाई सुरक्षित गर्न मैले उसलाई यौन सम्बन्धी शिक्षा दिन कोसिस गरेकी थिएँ, तर अहिले उनी त्यसो गरिरहेको थियो र हाम्रा शब्दहरू जति बुद्धिमत्तापूर्ण भए पनि हामी एकअर्कालाई प्रभाव पार्ने कोसिस गरिरहेका थियौँ। यो बातचित अवाञ्छित र हाम्रो सम्बन्धका लागि महत्त्वहीन थियो। मैले यसलाई मेरो नजिक ल्याउनुको कारण उसले जे भने पनि र मैले जे सोचे पनि म स्कुलमै छँदा स्वर्गबाट गलहत्याइएकी थिएँ र त्यसपछि सधैँ त्यो सर्पिनीलाई ऊ गलत थियो भनेर भन्ने उपाय खोज्ने प्रयासरत थिएँ। आफैमा खुम्चिनुभन्दा फरासिलो जीवन जिउनु राम्रो हो भनेर भन्न प्रयासरत थिएँ, तर सर्पिनी ठिक थियो र म गलत थिएँ। म घुँडा टेकेर बसेँ र बिस्तारै उसका लुगा खोलेँ र यो प्रक्रिया जारी नै रह्यो। हामी दुई बीच यसै गरी चलि नै रह्यो र मैले के भनिरहेको थिएँ भनेर उसलाई थाहा थियो र यो नै यसो भन्ने अवसर भएको पनि थाहा थियो। मेरो शरीर पुरै लल्याकलुलुक भइसकेको थियो र यही क्रममा हामी बीच धेरै बेरसम्म त्यही प्रक्रिया दोहोरिरह्यो र रहिरह्यो र उत्तेजित भएकै बखत म पनि उत्तेजित भएकी थिएँ। यो 11 मिनट मात्र कायम रहेन, यो एउटा अनन्त थियो। यो यस्तो थियो मानौ हामी हाम्रा शरीर छोडेर समाज र मित्रता साथ खुसी भएर स्वर्गको बगैँचामा हिँडिरहेका थियौँ। म महिला र पुरुष थिएँ, ऊ पुरुष र महिला थियो। कतिखेरसम्म यस्तो भयो भनेर म भन्न सक्दिनँ, तर सबै थोक सुनसान थियो, प्रार्थना गरिरहे जस्तो देखिन्थ्यो। मानौ ब्रह्माण्ड र जीवन नै नभएको र जीवनमा परिवर्तन भएको थियो। तर समय फर्कियो, मैले ऊ चिच्चाएको सुनेर उसँगै चिच्चाएँ। टेबलका खुट्टाहरू भुइँमा रगडिएर आवाज आयो। बाँकी संसारले के सोचेको होला भनेर हामी दुवैले केही मतलब गरेनौँ र अकस्मात ऊ मबाट छुटियो। म उत्तिर फर्केर हाँसेँ। जीवनमा पहिलोचोटि सम्भोग गरेर चाहिँ हामीले एकअर्कालाई अँगालो मार्यौँ। मलाई आशीर्वाद देऊ, उसले भन्यो। मैले उसलाई आशीर्वाद दिएँ, तर के गरेको भनेर मलाई थाहा थिएन। उसलाई पनि त्यसै गर्न आग्रह गरेर उसले भन्यो, ती महिला सौभाग्यशाली हुन् जसले धेरै प्रेम गरेकी छिन्। ती सुन्दर शब्दहरू थिए। हामीले अङ्कमाल गऱ्यौँ, त्यत्तिकै बस्यौँ। हामी 11 मिनटले एउटा पुरुष र एउटी महिलालाई कहाँसम्म पुर्याउँछ भनेर बुझ्न असमर्थ थियौँ। हामी मध्ये कोही थकित थिएन। हामी बैठक कोठामा गयौँ, उसले गीत बजायो अनि मैले आशा गरे जस्तै गर्यो। आगो सल्कायो र अलिकति वाइन खनायो, त्यसपछि एउटा किताब खोल्यो र पढ्न थाल्यो। किताबमा पढिरहेको थियो, जन्मने एउटा समय हुन्छ र मर्ने एउटा समय हुन्छ, रोप्ने एउटा समय हुन्छ, रोपेको कुरा ओखेल्ने एउटा समय हुन्छ, मार्ने एउटा समय हुन्छ, निको पार्ने एउटा समय हुन्छ, भत्काउने एउटा समय हुन्छ, निर्माण गर्ने एउटा समय हुन्छ, रुने एउटा समय हुन्छ, हाँस्ने एउटा समय हुन्छ, शोक मनाउने एउटा समय हुन्छ, नाच्ने एउटा समय हुन्छ, ढुङ्गा फ्याल्ने एउटा समय हुन्छ, ढुङ्गा बटुल्ने एउटा समय हुन्छ, अङ्कमाल गर्ने एउटा समय हुन्छ, अङ्कमालबाट रोकिने एउटा समय हुन्छ, पाउने एउटा समय हुन्छ, गुमाउने एउटा समय हुन्छ। पढ्दै गयो, च्यात्ने एउटा समय हुन्छ, सिउने एउटा समय हुन्छ, चुप लाग्ने एउटा समय हुन्छ, बोल्ने एउटा समय हुन्छ, प्रेम गर्ने एउटा समय हुन्छ, घृणा गर्ने एउटा समय हुन्छ, लडाईँको एउटा समय हुन्छ, शान्तिको एउटा समय हुन्छ। कविता एउटा विदाई जस्तो सुनियो, तर मैले जीवनमा अनुभूति गर्ने मध्ये सबैभन्दा सुन्दर विदाई थियो। मैले उसलाई अँगालो मारेँ र उसले मलाई अँगालो माऱ्यो र हामी आगो छेउ कार्पेटमा सुत्यौँ। म तृप्तिको अनुभूतिले अझै भरपूर थिएँ। मानौ म सधैँ एउटी बुद्धिमान, खुसी र सन्तुष्ट महिला थिएँ। मारियाले राजसँग फेरि प्रश्न गरिन्, तिमी के कारणले एउटी बेसियासँग प्रेममा पर्यो? त्यतिखेर म आफैले बुझिनँ, तर त्यसपछि मैले यसबारे सोचेको छु र म के सोध्छु भने, तिम्रो शरीर मेरो मात्र नहुने थाहा भएकाले मैले तिम्रो आत्मालाई जित्नमा केन्द्रित हुनुपर्ने थियो। तिमी ईर्ष्यालु थिएनौ, तिमी एउटा बसन्त ऋतुलाई अहिले आऊ र सम्भव भएसम्म बसिराख भन्न सक्दैनौ। तिमी आऊ र तिम्रो आशाले मलाई आशीर्वाद देऊ र सकेसम्म बस मात्र भन्न सक्छौ। शब्दहरू हावामा बिलाए, तर मैले तिमीलाई सुन्न आवश्यक थियो र उसलाई भन्न आवश्यक थियो। म निदाएँ, तर कतिखेर हो भन्ने थाहा भएन। मैले सपना देखेँ, कुनै अवस्था वा व्यक्तिको होइन, हावालाई भरपूर बनाउने एउटा सुगन्धको सपना।
आ
जब मारियाले आँखा खोलिन् पर्दा खोलिएको ठाउँबाट सूर्यका केही किरणहरू भित्र आइरहेका थिए। मैले उसँग दुईपटक सम्भोग गरेकी छु, उनले सोचिन् आफ्नो छेउमा सुतेको मानिसलाई हेर्दै। तर हामी सधैँ सँगै भए जस्तो लाग्छ, उसले सधैँ मेरो जीवन, मेरो आत्मा, मेरो शरीर, मेरो चमक, मेरो पीडा बुझे जस्तो लाग्छ। उनी कफी बनाउन भान्सामा जानको लागि उठिन्। त्यतिखेर उनले हलमा राखेका दुईवटा सुटकेसहरू देखिन् र सबै थोक सम्झिन्। उनको प्रतिज्ञा, चर्चमा गरेको प्रार्थना, उनको जीवन यथार्थमा परिणत र आफ्नो ओझ गुमाउन कर गर्ने सपना, पूर्ण मानिस, शरीर र आत्मालाई एउटै बनाउने प्रेम जसमा आनन्द र स्खलन पृथक कुराहरू थिए, उनले तिनलाई सम्झिन्। उनी त्यहीँ बस्न सक्थिन्, उनले गुमाउनु पर्ने अरू व्रत केही थिएन, मात्र एउटा भ्रम। उनले कविता सम्झिन्, रुने एउटा समय हुन्छ र हाँस्ने एउटा समय हुन्छ, तर कवितामा अर्को पङ्क्ति पनि थियो, अङ्कमाल गर्ने एउटा समय हुन्छ र अङ्कमाल गर्नबाट रोकिने एउटा समय हुन्छ। उनले कफी बनाइन्, भान्साकोठा बन्द गरिन् र एउटा ट्याक्सीलाई बोलाइन्। उनले आफ्नो सम्पूर्ण इच्छाशक्ति बटुलिन् जसले उनलाई अहिलेसम्म थामेको र उनलाई ज्योति प्रदान गरेको थियो। त्यसले उनलाई छोडेर हिँड्ने ठिक समय बताएको थियो, उनलाई सुरक्षा दिइरहेको र त्यस रातको सम्झनालाई नै उनको सबैभन्दा मूल्यवान वस्तु बनाएको थियो। उनले लुगा लगाइन्, सुटकेस बोकिन् र निस्किन्। ऊ उठला र उनलाई बस्न आग्रह गर्ला भन्ने आशा विपरीतको आशा गर्दै, तर ऊ उठेन। बाहिर ट्याक्सी पर्खिरहँदा फुलका गुच्छा बोकेर एउटा जिप्सी हिँडिरहेको थियो। एउटा गुच्छा किन्ने हो? मारियाले एउटा गुच्छा किनिन्। शरद आइपुगेको ग्रीष्म पछाडि परेको सङ्केत थियो यो। क्याफेका टेबलहरू बाहिर पेटीमा राखिने र पार्कमा लहडिने मानिसहरू देख्न अब लामो समय कुर्नुपर्ने थियो, तर त्यसको अब मतलब थिएन। उनी जेनेभा छोड्दै थिइन् किनकि उनले त्यस्तो छनौट आफैले गरेकी थिइन्, त्यसैले पश्चाताप गर्ने कुनै कारण थिएन। उनी एयरपोर्ट पुगिन्, अर्को कप कफी पिइन् र पेरिसको उडानका लागि 4 घण्टा पर्खिन्, तर जतिखेर पनि ऊ आइपुग्ला जस्तो लागेको थियो किनकि निदाउनु अघि उनले आफ्नो उडान समय बताएकी थिइन्। जहिले पनि चलचित्रमा त्यस्तै हुन्थ्यो, अन्तिम घडीमा जब महिला प्लेन चढ्दै लाग्छिन्, पुरुष दौडिन्छ, अँगालो मार्छ, मुहाई खान्छ र आफ्ना संसारमा उनलाई फिर्ता ल्याउँछ। अन्त्य भन्ने शब्द पर्दामा देखिन्छ र दर्शकले के बुझेछन् भने त्यसपश्चात उनीहरू खुसियाली साथ बस्नेछन्। त्यसपछि के हुन्छ भनेर चलचित्रले कहिले तिमीलाई भन्दैनन्, उनले सोचिन्। विवाह, खाना पकाउने काम, केटाकेटी, अनियमित सम्भोग, लोग्नेको प्रेमिकाको पहिलो चिठी फेला पार्ने, त्यसपछि उसलाई यसको बारेमा गरिने सोधखोज, यस्तो कहिले नहुने उसको प्रतिज्ञा, अर्की प्रेमिकाको अर्को चिठी, फेरि उसलाई गरिने केरकार र यसपटक उसलाई छोडिदिने धम्की, यसपटक लोग्नेको अति रिसाएको प्रतिक्रिया र लोग्नेले श्रीमतीसँग उनलाई माया गरेको स्पष्टोक्ति, प्रेमिकाबाट तेस्रो पत्र, अहिले केही नभन्ने श्रीमतीको निर्णय, आफूलाई केही नभए जस्तो बहाना, किनकि यसपटक पनि सोधखोज गर्दा उसले उनलाई माया नगरेको र उनी आफूलाई छोड्न स्वतन्त्र भएको बताउन सक्छ। चलचित्रले कहिले त्यो देखाउँदैनन्, यथार्थ संसारमा सुरु हुनु अघि नै ती अन्त्य हुन्छन्, यसको बारेमा नसोच्नु नै राम्रो हुन्छ। उनले 1, 2, 3 पत्रिका पढिन्। अन्त्यमा उनको उडानको घोषणा गरियो। एयरपोर्टमा लामो समय पर्खेपछि उनी प्लेनमा चढिन्। उनले अझै त्यो प्रख्यात दृश्य सम्झेकी थिइन् जसमा आफूले सिट बेल्ट बाँध्दै लाग्दा काँधमा कसैले हात राखेको जस्तो लाग्छ, अनि फर्केर हेर्दा ऊ उनीतिर हेरेर मुस्कुराइरहेको हुन्छ, तर त्यहाँ त्यस्तो केही पनि भएन। जेनेभादेखि पेरिससम्मको छोटो उडानमा उनी सुतिन्। घरमा पुगेर के भन्ने, कस्तो कथा बनाउने भन्ने सोच्न उनलाई समय भएन। तर उनका बा आमा छोरी घर फर्केकोमा, एउटा कृषि फर्म किनेकोमा र आरामदायी तवरले बुढेसकाल बित्ने अवसर मिलेकोमा खुसी हुने थिए। उनी अवतरण गर्न लाग्दा हवाईजहाजमा हल्लिएर उनी म्युजिन यो लामो समयसम्म धावन मार्गमा गुड्यो अनि एयर होस्टेज आएर उनलाई टर्मिनल परिवर्तन गर्नुपर्ने बताइन्। किनकि ब्राजिलको उडान एफ टर्मिनलबाट हुन्थ्यो तर उनी सी टर्मिनलमा थिइन्। तर चिन्ता गर्नुपर्ने कुनै कारण थिएन। उडान स्थगित भएका थिएनन् तर उनीसँग पर्याप्त समय थियो र कहाँ जाने भनेर उनलाई थाहा नभए एयरपोर्टका स्टाफले उनलाई सहयोग गर्नेवाला थिए। प्लेनबाट झर्न भर्याङ राखिँदै गर्दा मारियाले केही फोटोहरू लिन र आफू त्यहाँ पनि गएको भनेर मानिसहरूलाई भन्न एक दिन पेरिसमै बस्ने विचार गरिन्। उनलाई सोच्न, आफू एक्लै छन् आफ्नो आत्मामा गरेका गत रातका सम्झनाहरू पूर्ण पनि उनलाई समय चाहिएको थियो। किनकि आफूलाई जीवन्त महसुस गराउन आवश्यक हुँदा त्यसरी पुरिएका अनुभूतिलाई उनी प्रयोग गर्न सक्थिन्। हो, पेरिसमा एक दिन बिताउने कुरा राम्रो विचार थियो। उनले ब्राजिल जाने अर्को उडान कतिखेर हुन्छ भनेर सोधिन्। यदि उनी त्यस दिन नफर्केको खण्डमा एयर होस्टेसले उनलाई आफ्नो टिकट हेर्न भनिन् र त्यस्तो टिकटले त्यो किसिमको स्थगन गर्न अनुमति नदिएको बताइन्। मारियाले त्यति राम्रो सहर आफू एक्लैले घुम्दा निराशा मात्र पैदा गर्छ भन्दै मन बुझाइन्। उनी अझै आफ्नो धीरता र आफ्नो इच्छा शक्तिमा भर पर्ने र एउटा सुन्दर दृश्य हेरेर त्यसलाई बिगार्ने पक्षमा थिइनन्। उनी प्लेनबाट बाहिर आइन् र सुरक्षा जाँच सकिन्। उनको झोला सिधै अर्को प्लेनमा पुर्याउने व्यवस्था थियो, त्यसैले उनले त्यसको चिन्ता गर्नु परेन। ढोकाहरू खुले, यात्रीहरू बाहिर निस्किए र आफूलाई पर्खेर बसेका श्रीमती, आमा, छोराछोरी वा जो थियो उसँग अङ्कमाल गरे। मारियाले नदेखे चाहिँ गरिन्, तर यस वखत आफ्नो एक्लोपनाबारे सोचिरहेकी थिइन्। तैपनि उनीसँग एउटा रहस्य, एउटा सपना थियो जसले उनको एक्लोपनलाई कम तिक्त बनाउँथ्यो, जीवनलाई बढी सरल बनाउँथ्यो। हामी सधैँ पेरिसको माया गर्नेछौँ। यो स्वर ट्याक्सी चालक वा पर्यटकलाई गाइड गर्ने व्यक्तिको थिएन। स्वर सुनेर उनका गोडाहरू काँपे। हामी सधैँ पेरिसलाई माया गर्छौँ, यो मलाई मनपर्ने एउटा चलचित्रको उदाहरण हो। तिमीलाई इफेल टावर हेर्ने मन छ? हो, उनलाई त्यो हेर्न मन छ, असाध्यै मन छ। राल्फसँग गुलाबका फूलको एउटा गुच्छा थियो र उसका आँखा चमकले भरपूर थिए। त्यो चमक उनले उनको तस्विर तयार गरिरहँदा मात्र देखेकी थिइन्। मभन्दा अघि तिमी कसरी यहाँ आइपुग्यौ? आफ्नो आश्चर्यलाई लुकाउनलाई उनले सोधिन्। उनलाई उत्तरको कति पनि आवश्यकता थिएन, उनलाई सास फेर्न ठाउँ चाहिएको थियो। राल्फले उत्तर दियो, जेनेभा एयरपोर्टमा तिमीले पत्रिका पढिरहेको मैले देखेको थिएँ। म त्यतिखेरै तिमीसँग आउन सक्थेँ, तर म त्यस्तो बेग्र प्रेमी हुँ कि मैले पेरिस जाने अर्को प्लेनमा जानु ठिक हुने सोचेँ। अनि तीन घण्टासम्म एयरपोर्ट वरपर घरिघरि कहाँबाट प्लेन आए भनेर स्क्रिन हेरेँ, केही फूल किने। त्यसपछि तिमीलाई भेटेर क्यासलाकामा रिकले उसकी प्रेमिकालाई भनेको शब्दहरू तिमीलाई भन्ने र तिम्रो अनुहार आउने आश्चर्यको भाव हेर्ने विचार गरेँ। म तिमीले चाहेको पनि त्यही हो भन्नेमा निश्चित थिएँ। तिमीले मेरो प्रतीक्षा गरिरहेकी छौ। संसारको सबै कठोरता र इच्छाशक्तिले पनि प्रेमलाई खेलको नियम परिवर्तन गर्नबाट रोक्न सक्दैन भन्ने पनि मलाई थाहा थियो। चलचित्रमा जस्तै रोमान्टिक हुन साँच्चै सजिलो छ तिमीलाई, त्यस्तो लाग्दैन? सजिलो वा अप्ठ्यारो के हुने भन्ने उनलाई भ्यू थिएन, उनलाई त्यसको मतलब पनि थिएन। उनले त्यो मानिसलाई भर्खरै भेटेको भए पनि, केही घण्टा अघि मात्र उनीहरूले सम्भोग गरेका भए पनि, गत साँझ मात्र उसका साथीसँग परिचित भएकी भए पनि, उनी काम गर्ने रात्रि क्लबको यो एउटा नियमित ग्राहक भएको भए पनि, उसले दुईचोटि विवाह गरिसकेको भए पनि, तर यी अचूक प्रमाणपत्रहरू भने थिएनन्। अर्कातिर उनीसँग एउटा खेती किन्न पुग्ने पैसा थियो, उनको यौवन बाँकी थियो, जीवनको धेरै अनुभव र आत्माको स्वतन्त्रता। तथापि नियतिले अगाडि सारिदिएको बाटोमा हिँडे जस्तै यसपालि पनि उनले जोखिम उठाउने निर्णय गरिन्। उनले उसलाई चुम्बन गरिन्। चलचित्र पर्दामा देखिने अन्त्य शब्दपछि के हुन्छ भन्ने पर्वाह नराखी, तर यदि एक दिन कसैले उनलाई कथा भन्ने निर्णय गरे, उनीहरूलाई परिकथा सुरु भए जस्तै गरी सुरु गर्न आग्रह गर्नेवाला थिइन्। एक समयको कुरा हो।
कार्यक्रम श्रुति सम्वेगमा अहिले सुनेको विश्व प्रसिद्ध उपन्यास 11 मिनट्सको हो। विनिता पौडेलद्वारा नेपालीमा अनुवादित यो कृति पावलो कोहेल्लोको हो। उपन्यासको वाचन आज पूरा भएको छ। आउँदो शुक्रबार द्वन्द र युद्धका कथा संग्रहबाट अविनाश श्रेष्ठ र गोविन्द गिरी प्रेरणाका एक एकवटा कथा सुन्नेछौ। यससँगै आजलाई कार्यक्रम श्रुति सम्वेग यति नै। कार्यक्रमबाट विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutisruti@unn.com.np। हवस् त, मंगलबारको श्रृंखलामा फेरि भेट हुने नै छ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल पनि विदा चाहन्छौ। शुभरात्री।